यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। सरकार र निजी क्षेत्रको सहकारीमा अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। विगतमा 33% वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने सरकारको निर्णय। प्रदेश नम्बर एकमा नेकपा एमालेका 10 प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। नेपालमा कोरोना विरूद्धको खोप लगाउनेको संख्या 1 करोड़ नाग्यो। काठमाण्ड उपत्यकामा जारी निषेधाज्ञाको शब्द र स्वरूपमा परिवर्तन। विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय तहलाई। र विश्वमा 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको विज्ञहरूको भनाई। सरकारले आर्थिक वर्ष 2078-79 बजेट वक्तव्य मार्फत वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषदको बैठकले पूर्ववर्ती सरकारले अध्यादेश मार्फत जारी गरेको बजेट मार्फत 33% वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय गरेको हो। बैठकले हुम्लाको हिल्सा क्षेत्रमा देखिएको सीमा समस्या अध्ययन गर्न समिति गठन गर्ने, स्वीस सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहायता स्वीकार गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
स्विस सरकारको सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने करिब 1,93,00,00,000 अनुदान सहायता स्वीकार गर्ने, ढल्केबर लोहारपट्टी 132 केभी प्रसारण लाइनको टावर निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने, आर्थिक वर्ष 2078-79 बजेट वक्तव्य मार्फत 33% वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कायम गर्ने, हुम्ला जिल्लाको नामखा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमा विज्ञ रहेको समिति गठन गर्ने।
बैठकले सशस्त्र द्वन्द, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनका घाइते तथा अपाङ्गहरूका लागि पुनस्थापना तथा हेरचाह निर्देशिका संशोधन गर्ने, तितोपत्र बोर्डका अध्यक्षले कानून विपरीत आफन्तका नाममा शेयर खरिद गरेको विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले सहसचिव राजकुमार श्रेष्ठलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने तथा नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा मोरङका विक्रान्त ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता एवं कानून मन्त्री कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकारी आवश्यक रहेको बताउनु भएको छ। महिला उद्यमी महासंघको 5 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई हिजो भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनलाई प्रोत्साहन, बजारीकरण र अर्थतन्त्रलाई थप सबल बनाउन महिला उद्यमी महासंघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिला आत्मनिर्भरताका लागि मेलाको आयोजना गरिएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। पूर्व प्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल हिजो खनाल निवास डल्लु पुग्नु भएको थियो। अध्यक्ष दाहालको सचिवालयका अनुसार त्यस अवसरमा उहाँले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता समेत रहनुभएका खनालको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। भारतमा मृगोला प्रत्यारोपण गराउनुभएका पूर्व प्रधानमन्त्री खनाल यही भदौ 14 गते स्वदेश फर्किनु भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो सर्वोच्च अदालतमा उपस्थित भएर रिट निवेदन दिनुभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। प्रवक्ता दाहालका अनुसार एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घरती विरूद्ध सर्वोच्चमा रिट निवेदन दिनुभएको हो। एमाले अध्यक्ष ओलीले दिनुभएको रिट निवेदन आज दर्ता हुने र पेशी शुक्रबारका लागि तोकिने प्रवक्ता दाहालले जानकारी दिनुभयो। प्रदेश नम्बर एकमा नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ। उहाँहरूले हिजो प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा शनाखत गर्नुभएको हो। शनाखतपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले वर्तमान प्रदेश सरकार अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो। एक नम्बर प्रदेश सभामा नेकपा एमालेका 51 सदस्य रहेकोमा 10 जनाले नयाँ दल रोजेपछि एमालेमा 41 सदस्य मात्रै हुनेछन्। यसैगरी कर्णाली प्रदेशमा नेकपा एमालेका 3 सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभएको छ। प्रदेशसभा सदस्य चन्द्रबहादुर साई, देवी ओली र पद्म रोकायाले हिजो प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा शनाखत गर्नुभएको हो। कर्णाली प्रदेशसभामा एमालेका सभामुख सहित 20 सदस्य थिए। प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई व्हीप उल्लंघन गरेको आरोपमा पार्टीले कार्यवाही गरी पदमुक्त गरेको थियो। हाल कायम रहेका 16 मध्ये 3 जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको संख्या 13 मात्र हुनेछ। उता प्रदेश नम्बर 2 का जनता समाजवादी पार्टी नेपाल जसपाका 11 जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा रोज्नु भएको छ। उहाँहरूले हिजो निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरधाममा पुगेर शनाखत गर्नुभएको छ। प्रदेश नम्बर 2 को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट 30 र तत्कालीन राजपाका तर्फबाट 25 गरी जसपाको कुल 55 प्रदेशसभा सदस्यहरू रहेका थिए। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचारको खर्च दिने सरकारको निर्णयबारे कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको एकल इजलासले हिजो सरकारका नाममा कारण देखाउ आदेश जारी गरी 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री खनाललाई भारतमा मृगौला प्रत्यारोपण गर्न उपचारका लागि 31 लाख रूपियाँ दिने निर्णय गरेको थियो। सभामुख अग्नि सापकोटा विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हिजो पनि सुनवाई हुन सकेन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर, जंगबहादुर राणा सहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवड़ा रहेको संवैधानिक इजलासमा सुनवाईका लागि हिजो पेशी तोकिए पनि सो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो। सशस्त्र द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटा विरूद्ध परेको मुद्दा संवैधानिक इजलासमा पेशी तोकिँदै 2076 असोज 29 गते यता हेर्न नभ्याइने सूचीमा पर्दै आएको थियो। सभामुख सापकोटा विरूद्धको सो मुद्दा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र ओम प्रकाश मिश्रको संयुक्त इजलासले 2072 चैत्र 22 गते संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले पार्टीको आसन्न 14 महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। उहाँले हिजो पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराउनुभयो। नेपालमा कोरोना भाइरस विरूद्धको खोप लगाउनेहरूको संख्या 1 करोड़ नागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा 1,92,164 जना 18 वर्षमाथिका नागरिकले खोप लगाइसकेका छन्। यो लक्षित जनसंख्याको 46.4% रहेको छ। मन्त्रालयले खोपको पहिलो मात्रा 18% र पूर्ण मात्रा 15.4% लगाइसकेको जानकारी दिएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक ट्वीट गर्दै सबै पक्षको सहकार्यका कारण यो उपलब्धि हासिल हुन सकेको बताउनु भएको छ। सरकारले यो वर्षको अन्त्यसम्ममा सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्यका साथ कार्य गरिरहेको छ। काठमाडौँ उपत्यकामा 5 महिनादेखि जारी निषेधाज्ञामा निषेध शब्द हटाइएको छ। काठमाडौँ उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हिजो बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा शब्दलाई आदेशका रूपमा परिवर्तन गरेको हो। काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्दलाई हटाएर आदेश जारी गरेको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी पराजुलीले स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सक्ने मोडालिटीमा आदेशहरू जारी गरेको र भदौ मसान्तसम्म ती आदेश लागू हुने जानकारी दिनुभयो।
निषेध शब्द हटाएर आदेश मात्रै जारी गरेका छ। अहिले धेरै कुराहरू स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गर्न पाउनको लागि हामीले निर्णय गरेका विद्यालयमा अब भौतिक उपस्थितिलाई चाहिँ निरुत्साहित गरेकै छ। अब विद्यार्थीहरू भ्याक्सिनेटेड नभएको कारणले अब तर अब काठमाडौँ जिल्लाको अथवा उपत्यकाको पनि विभिन्न रिमोट एरियामाहरू जहाँ अब कोरोनाको संक्रमण पनि छैन, अभिभावकहरूले खोप लगाइसक्नु हो, टिचरले खोप लगाइसक्नु हो, त्यस्तो अवस्थामा पनि अब भौतिक दूरी कायम गरेर स्वास्थ्य प्रोटोकल पालन गरेर हामी विद्यालय सञ्चालन गर्छौँ भनेर विभिन्न नगरपालिकाहरूबाट अनुरोध आएको हुनाले अब नगरपालिकाले स्वास्थ्य प्रोटोकल र स्मार्ट लकडाउनको अब धारणा अनुसार मापदण्ड अनुसार पठन पाठन गर्न दिने भन्ने हिसाबले सिनेमा हल सञ्चालनको लागि सञ्चार मन्त्रालयले, त्यसपछि पर्यटन मन्त्रालयले रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी विभिन्न मापदण्डहरू तयार गरेको छ, त्यो मापदण्ड अनुसार सञ्चालन गर्न पाउँछ।
कोविड 19 संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी स्थानीय तहले विद्यालय सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो। ढुवानीका हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान 9 बजेदेखि 11 बजेसम्म र अपरान्ह 4 बजेदेखि 7 बजेसम्म गर्न पाइनेछ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका 9 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न पाइनेछ। नेपालमा हिजो 3030 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 2052 जना संक्रमित भएका छन् भने 3030 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 7,19,336 जना कोरोना मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा निको हुने दर 94.1% पुगेको छ। कोरोना संक्रमणबाट हिजो थप 20 जनाको मृत्यु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा 12 को परीक्षा यही भदौ 30 गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले भदौ 30 गतेदेखि असोज 8 गतेसम्म विद्यार्थीहरूको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना गरी होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ। यसअघि साउन 31 गतेदेखि तोकिएको परीक्षा कोविड-19 को महामारी बढ़न थालेको भन्दै स्थगित गरिएको थियो। अफगानिस्तानबाट हिजो 9 जना नेपालीलाई उद्धार गरी काठमाण्डु ल्याइएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्यलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ। अफगानिस्तानबाट हालसम्म 847 जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। सरकारी वेबसाइटले प्रचलित कानून बमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ। सरकारी वेबसाइटले प्रचलित कानून बमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था सहित संचार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 जारी गरेको छ। वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका 2068 भने खारेज गरिएको छ। निर्देशिकाले कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र, फारम सहितका विवरण राख्नुपर्ने, सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपताका लागि सूचना प्रविधि विभागले तयार गरेको नमूनामा आधारित भएर वेबसाइट बनाउनुपर्ने व्यवस्था समेत गरेको छ। जाजरकोट डोल्पा भेरी करिडोर मार्गको नलगाड र झुम्रे खोलामा बेली ब्रिज सञ्चालनमा आएपछि जनजीवन सहज बनेको छ। सड़क डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको नलगाड खोला र झुम्रे खोलामा पुल निर्माण गरेपछि नलगाड नगरपालिका बारेकोट गाउँपालिका र डोल्पाका बासिन्दालाई आवत जावत गर्न र उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ। जाजरकोटबाट हाम्रा संवाददाता बद्री पन्तको यो रिपोर्ट।
जाजरकोट डोल्पा भेरी कोरिडोर मार्गको नलगाड खोला र झुम्रे खोलामा बेली ब्रिज बनेपछि जाजरकोटको कालीमाटी दल्ली हुँदै तल्लो बगरसम्मको सड़क सञ्जालले जोड़िएको छ। पुल बनेपछि यात्रुवाहक शहरी साधन निर्वाध रूपमा आवाजावत गर्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न सहज भएको स्थानीयले बताएका छन्।
पहिला झोलोगी पुलबाट चाहिँ अलि सामान ओसार पसार गर्न आवाजावत गर्नमा अलि कठिनाई थियो र अब डोल्पासम्मलाई पनि सबै सामानहरू गइरहेको छ।
निकै शास्ति थियो, हामीले बाइक लिँदा कुनै बेला बाइक यहाँबाट हामी डोल्पा जाँदा बारेको जाँदा लिँदै सक्दैन थियो, कहिले वारिँदै यतै राखेर हिँडेर जानु पर्थ्यो।
पुल बनेपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज भएको उद्योग वाणिज्य संघ कालीमाटीका अध्यक्ष धनबहादुर रावलको भनाइ छ।
पहिलेको र अहिलेकोमा धेरै, एउटा पोकाको 50 रुपियाँ, कोही ठुला पोकाको 150 रुपियाँ तिर्नु पर्थ्यो भने अहिले नेपालगञ्जबाट सिधै कालीमाटीमा जाँदाखेरि 3 रुपियाँ 3.5 रुपियाँमा ढुवानी गरे बर्खामा जनतालाई आवाजावत गर्न सजिलो भएको छ।
यसअघि सहरी तथा ढुवानी साधन कालीमाटीसम्म पुग्ने गरेका थिए। ट्रक तथा ट्राक्टरले कालीमाटीसम्म पुर्याएको सामानलाई कालीमाटी दल्ली कैन लगायत स्थानमा लैजान मान्छेले पिठ्यूमा बोकेर झोलुङ्गे पुल तान्नुपर्ने बाध्यता थियो। पुल सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गा दुर्खेत नेपालगञ्ज लगायत स्थानसम्मको यात्रा पनि सहज भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
काठमाण्डु उपत्यकाको फोहोर हिजोदेखि व्यवस्थापन हुन शुरू भएको छ। काठमाण्डु महानगर सहित उपत्यकाका 18 स्थानीय तहमा विगत 18 दिनदेखि रोकिएको फोहोर हिजोदेखि व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार मौसमले साथ दिए सबै फोहोर उठ्न करिब एक हप्ता लाग्नेछ। पश्चिम चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट हिजो एकजनाको मृत्यु भएको छ। स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा भरतपुर नगरपालिका 23 कि 38 वर्षीय सम्झना दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ। पाल्पाको तानसेनमा निर्माणाधीन कोल्ड स्टोर 9 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। भारतीय दूतावास र तानसेन नगरपालिकाको सहयोगमा 18 महिनामा सक्ने गरी शुरू भएको कोल्ड स्टोर निर्माणको काम 9 वर्षसम्म पूरा नहुँदा कृषि उपज भण्डारणमा समस्या भएको छ। पाल्पाबाट हाम्रो संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पा तानसेनको बागखोरमा विक्रमसम्म 2069 सालमा निर्माण थालिएको शीत भण्डार 9 वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। उत्पादित कृषि उपज समयमा बजारमा खपत हुन नसक्ने अवस्थामा उत्पादित कृषि उपज जोगाउन 2000 टन क्षमताको कोल्ड स्टोरको निर्माण शुरू गरिएको थियो। विक्रमसम्म 2069 फागुन 23 गते सम्झौता भएको योजना 2071 जेठ 30 गते सम्पन्न गर्ने म्याद रहेको थियो, तर हालसम्म कोल्ड स्टोर अस्तव्यस्त अवस्थामा छ। कोल्ड स्टोर निर्माण कार्य अलपत्र हुँदा स्थानीय आक्रोशित भएका छन्। स्थानीय माधव भट्टराई:
जुन उद्देश्य यसको थियो केही पनि भएन। यहाँ कोल्ड स्टोर बन्दै हुने जान पनि भइरह गरेर चाहिँ बिउ राख्न पर्ने, बिउ बिजनहरू समस्या भने ठाउँ छैन।
समयमा काम सम्पन्न नभएपछि नगरपालिकाले 3 पटकसम्म योजनाको म्याद थपिसकेको भए पनि हालसम्म 27% मात्र काम भएको छ। 5 वर्षदेखि संरचनाको रेखदेख गरेका मजदूरले समेत 4 वर्षदेखि ठेकदारले पारिश्रमिक नदिएकाले आफूलाई बिहान साँझको छाक टार्न समस्या भएको बताउँछन्। भारत सीतापुरका राज चौरसिया:
यहाँ 5 साल हुए बसे हमका पैसा दिएन, फोनै उठाएन।
निर्माण व्यवसायीले कामको मूल्याङ्कन गरी 50 लाख रुपियाँ आफूहरूले भुक्तानी नपाएको दावी गरे पनि नगरपालिकाले निर्माण कम्पनीलाई हालसम्म 2.16 करोड रुपियाँ भुक्तानी दिएको छ। तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई:
हामीले भारतीय दूतावाससँग यो सम्झौतालाई तोड दिए भने नगरपालिकाले आफै हामी बनाउँछौँ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढिरहेको छ। कतिपय कानूनी अडचनको कारणले गर्दाखेरि ठेकदारलाई पनि हामी हटाउन सकिरहेका छैनौँ। यसले तानसेन नगरपालिकाले गिज्याइरहेको जस्तो अवस्था सिर्जना भएको छ, यसप्रति हामी चिन्तित छौँ।
कोल्ड स्टोरका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपय संरचना थप कार्य गर्न नहुने अवस्थामा छन्। शीत भण्डार निर्माणमा ढिला सृष्टि हुँदा यस क्षेत्रका किसानहरू निराश बनेका छन्। यस्ता विकास निर्माण कार्यमा हुने ढिला सुस्तीलाई कम गर्न सम्बन्धित निकायले समयमा नै ध्यान दिन जरूरी देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वमा पाइने रूखका प्रजातिको 30% प्रजाति लोप भएर जाने अवस्थामा रहेको एक अध्ययनले देखाएको छ। विज्ञहरूले करिब 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको बताएका छन्। संरक्षणविदहरूले वन जंगल फडानी, वातावरणमा परिवर्तन लगायतका कारणले यस्तो स्थिति ल्याएको भन्दै तत्काल संरक्षणको दिशामा अग्रसर हुन सबैलाई आह्वान गरेका छन्। पृथ्वीमा अहिले 60,000 प्रजातिका रूख बिरूवा रहेका छन्। बेलायतले आफूहरूका लागि काम गर्ने अफगानीहरूलाई बेलायतमा सधैं बस्न दिने बताएको छ। बेलायतले अफगानिस्तानबाट 8,000 अफगानीलाई उद्धार गरी आफ्नो देश ल्याएको छ। अझै अफगानिस्तानमा खतरामा बाँचिरहेका आफूहरूका लागि काम गर्ने अफगानीहरूलाई उद्धार गर्न बाँकी नै रहेको बेलायती राजनीतिज्ञहरूले बताएका छन्। बेलायतका विदेश मन्त्री डोमिनिक रावले बेलायत आउन मिल्ने कति अफगानी अझै आउन नपाएर बसेका छन्, यकिन हुन नसके पनि उनीहरूलाई सक्दो चाँडो ल्याउन प्रयास गरिने बताउनुभयो। अब आर्थिक समाचार।
पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बुधबारदेखि काठमाण्डुमा शुरू भएको छ। सहकार्य गरौं सफल बनौं भन्ने मूल नाराका साथ महिला उद्यमी महासंघको आयोजनामा शुरू भएको महिला उद्यमी व्यापार मेला भदौ 21 गतेसम्म सञ्चालन हुने महासंघका अध्यक्ष रीता सिंहले जानकारी दिनुभयो। मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामग्री, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, सजावटका सामग्री तथा विभिन्न सेवा प्रदायक संस्थाका कक्षहरू रहेका महिला उद्यमी महासंघले जनाएको छ। बुद्ध एयरले बुधबारदेखि सिमरा पोखरा उडान शुरू गरेको छ। यसले भारतीय पर्यटक भित्रिने मुख्य नाका वीरगंजलाई सिमरा विमानस्थलबाट पर्यटकीय नगरी पोखरासँग सीधा हवाई उडान मार्फत जोडेकाले पर्यटन प्रवर्धनमा विशेष मदत पुग्ने वीरगंज उद्योग वाणिज्य संघले जनाएको छ। बुद्ध एयरले पोखरा सिमरा सीधा उडानको शुभारम्भ गरेकोमा त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायले पनि खुशी व्यक्त गरेका वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। बुद्ध एयरले पोखरा सिमरा उडान हप्ताको आइतबार, बुधबार र शुक्रबार गरी 3 दिन गर्न लागेको सिमरा स्थित बुद्ध एयरका स्टेशन म्यानेजर सुरेश रेग्मीले जानकारी दिनुभयो। ताप्लेजुङको फुगलिङ नगरपालिकामा टर्की पालन व्यवसाय फस्टाउँदै गएको छ। युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा दुवैबाट राम्रो आमदानी हुने भएपछि फुगलिङ नगरपालिकाका विशेष गरी युवाहरू टर्की पालन व्यवसायतर्फ आकर्षित हुन थालेका फुगलिङ नगरपालिका 3 क्यानिमका नेत्र प्रसाद भट्टराईले बताउनुभयो। टर्कीको मासु प्रति किलो 1,000 रूपियाँमा बिक्री हुने गरेको र 100 टर्की पाल्दा 6 महिनामा झण्डै 4 लाखसम्म कमाउन सकिने कृषकले बताएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठीबाट। खेल प्रसंगमा नेपाल र भारतका फुटबल टोली बीच आज मैत्रीपूर्ण प्रतिस्पर्धा हुँदैछ। आज अपरान्ह दशरथ रंगशालामा दुई मुलुक बीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाली टोली किरण च्याम्जोङ र भारतीय टोली सुनिल छेत्रीको नेतृत्वमा मैदानमा उत्रनेछ। प्रतियोगिताको पूर्व सन्ध्यामा हिजो आयोजित पत्रकार सम्मेलनमा एकले अर्को पक्षको प्रशंसा गरेका छन्। फिफा वरियतामा नेपाल 168 तथा भारत 105 स्थानमा छ। नेपाल र भारत बीच दोस्रो मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा काठमाण्डुमै यही भदौ 21 गते आइतबार हुनेछ। अब थप खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुलहाल अल मुतारीले भारत विरूद्ध जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्री म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अल मुतारीले भारत विरूद्ध बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताए। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमले नेपाल विरूद्धको खेल सहज नहुने बताए। उनले खेलका लागि टीम तयार भएको समेत बताए। नेपालले भारतसँग बिहिबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल 5:30 बजे शुरू हुनेछ। त्यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ। नेपाल र भारतले 6 वर्षपछि एक आपसमा खेल लागेका हुन्। नेपालले हालसम्म भारतसँग 19 खेल खेलेको छ, जसमा भारतले 13 खेल जितेको छ। नेपालले 2 खेल जित्दा 4 खेल बराबरीमा सकिएको छ। मालदिवसमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप असोज 15-30 गतेसम्म आयोजना हुनेछ। मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन्। दशरथ रंगशालामा हुने दुवै खेलमा इन्फाले सीमित दर्शकलाई प्रवेश गर्ने भएको छ। यसका लागि दर्शकको दुवै डोज खोप लगाएको हुनुपर्ने वा पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ। एन्फाले रंगशालामा कुल 5,100 जनालाई सामाजिक दूरी कायम गरेर राख्ने भएको छ। यसका लागि उसले सरकारबाट पनि स्वीकृति लिइसकेको छ। रंगशाला प्रवेशका लागि समर्थकले अनलाइनबाट टिकट खरिद गर्नुपर्नेछ। टिकटको मूल्य भने यकिन गरिएको छैन। इङ्ल्याण्डका कप्तान जोएन रुट टेस्ट क्रिकेटको ब्याट्सम्यान तर्फ शीर्ष स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अपडेट गरेको नयाँ पत्रिकामा रुट शीर्ष स्थानमा उक्लिएका हुन्। न्यूजील्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन्। रुट करिब 6 वर्षपछि शीर्ष स्थानमा फर्किएका हुन्। अस्ट्रेलियाका ब्याट्सम्यान स्टिम स्मिथ तेस्रो स्थानमा रहेका छन्। बलिङ तर्फ अस्ट्रेलियाका प्याट कन्भिन्स शीर्ष स्थानमा यथावत रहेका छन्। भारतका रविन्द्र चन्द अश्विन दोस्रो, न्यूजील्याण्डका टिम साउथी तेस्रो स्थानमा छन्। अलराउण्डर तर्फ वेस्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन्। इङ्ल्याण्डका वेन स्टोक दोस्रो र भारतका रविन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बद्दी रही केही स्थानमा वर्षा हुने र प्रदेश नम्बर एकका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा 3.9 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:24 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। सरकार र निजी क्षेत्रको सहकारीमा अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। विगतमा 33% वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने सरकारको निर्णय। प्रदेश नम्बर एकमा नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। नेपालमा कोरोना विरूद्धको खोप लगाउनेको संख्या 1 करोड़ नाग्यो। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको शब्द र स्वरूपमा परिवर्तन। विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय तहलाई। र विश्वमा 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको विज्ञहरूको भनाई। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।